नमस्कार, हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म राजन रुचाल। आजको हेलो सांसदमा हामीसँग हुनुहुन्छ रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ। यहाँलाई स्वागत छ सिआइए।
धन्यवाद, नमस्कार। जय नेपाल।
आराम हुनुहुन्छ नि?
एकदम ठिक छ हजुर।
अब तपाईँहरू त आराम हुनुहुन्छ, तर देश चाहिँ आराम छैन भनिन्छ क्या, किनकि संसदको कुरा, तपाईँहरू सांसद संसदमा बसेर जनताका विषयमा छलफल गर्नुपर्ने, कुराकानी गर्नुपर्ने, समस्याहरू सुनाउनुपर्ने, समाधान गर्नुपर्ने, अहिले बन्द गरेर बाहिर बाहिर हिँड्नु भएको छ।
यो हामीले बन्द गरेको होइन, यो सरकार पक्षले बन्द गरे हो। यो
तपाईँहरूलाई चल्न नदिए होइन र
हामीले, हाम्रो माग त राख्नु पाइयो नि। अहिले लोकतन्त्रमा चाहिँ प्रजातन्त्रमा माग राख्नु पाइँदैन। हामीले रविजीको, उपप्रधानमन्त्रीज्यूको चाहिँ छलफलको लागि के हो त सत्य तथ्य कुराहरू, त्यसको लागि हामीले हाउसमा कुरा उठाएको, राजीनामा मागेको नि होइन।
तर गृहमन्त्रीले त सहकारीको प्रकरण जुन छ, जति पनि ठगिएका सहकारीका बचतकर्ताहरू छन् उनीहरूको विषयमा म छानबिन गर्छु, सबै बचतकर्ताको बचत चाहिँ फिर्ता गर्छु, त्यसका लागि पहल गर्छु, राज्यले त्यो काम गर्छ भनिरहनु भएको छ। तपाईँहरू बेकारमा चाहिँ त्यो संसदमा बखेडा गरेर बसिरहनु भएको छ।
होइन, त्यो गर्न लागि उहाँले यतिखेरसम्म के हेरी हेरी बस्यो त? टेलिभिजन चलाउनु केही नभए 7-6 करोड रुपियाँ त लाग्छ। ल, उहाँले त्यो 6-7 करोड पैसा चाहिँ यसरी चलाउँदाखेरि कहाँबाट ल्याए त उसले सोध? उहाँले चाहिँ अब चाहिँ सापटी ल्याए कि, कुनै ब्याङ्कबाट लोन लिए कि, कुनै सेयर होल्डरले पैसा हाले कि, त्यसको प्रमाण देखाइदिएपछि त उहाँ फुक्का भइहाल्नुहुन्छ नि। क्लिन चिठी लिनु पऱ्यो उहाँले।
यही विषयमा चाहिँ प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर रवि लामिछानेलाई कुनै पनि खालको, जसरी अहिले बाहिर चर्चा भएको छ, त्यस्तो खालको चाहिँ उहाँमाथि अनुसन्धानले देखाएको छैन, उहाँले ठगी प्रकरणमा संलग्न भएको कुनै रेकर्ड छैन भनेर भनिसके पछाडि, प्रधानमन्त्रीले जवाब दिइसके पछाडि पनि काङ्ग्रेस किन असन्तुष्ट बनिराखेको?
सम्मान्य प्रधानमन्त्री हुँदा उहाँले जोगाउन लागि, प्रधानमन्त्री पद जोगाउन लागि अहिले होइन भन्छ, एकछिनमा हो भन्नुहुन्छ। र प्रधानमन्त्रीज्यूले त यो साँच्ची प्रमाण भेट्यो भने उहाँले सबभन्दा पहिला राजीनामा दिनु पर्यो उहाँले। र अस्ति एउटा चाहिँ राज्य व्यवस्था समितिकोमा चाहिँ त्यहाँ पनि एउटा मिटिङमा देख्नुभयो, हामीले राज्य व्यवस्थाको चाहिँ सभापति रामरी खतिवडाजीलाई हामीले दलमा चाहिँ संसद दलमा ल्याएर कुरा गरेँ। त्यहाँ गर्दाखेरि होइन, उहाँलाई मैले बोलाएको होइन, उहाँ त्यहाँ पदेन सदस्य र आउनुभयो, आएपछि मैले बोल्नु दिनुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो।
यसमा चाहिँ तपाईँको पार्टीको सांसद, राज्य व्यवस्था समितिको सभापति रामरी खतिवडाले पनि अलिकति आगोमा घिउ थप्ने काम गर्नुभयो, आधिकारिकता दिने काम गर्नुभयो गृहमन्त्रीलाई, के भन्नुहुन्छ तपाईँ?
त्यसमा हाम्रो सभापतिज्यूले एकचोटि दलको चाहिँ प्रमुख सचेतकलाई, सचेतकहरूलाई सोधेर, पार्टीमा पनि दलमा सोधेर यो के गरौँ भन्नुपर्ने,
गलत गर्नुभयो उहाँले।
उहाँले पनि अलिकति के भने आफ्नै तरिकाले केही होला कि, उहाँ पनि अब चाहिँ हाईमा आउनलाई होला कि भन्ने कुरा उहाँले पनि अलिकति त्यसमा चाहिँ अलिकति ओभरटेक गरेको हो कि, दललाई नि पार्टीले अलिक ओभरटेक गरेको हो, यस्तो सिन्सियर कुरा छ यो देशमा। यो देशमा गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ सिन्सियर कुरामा चाहिँ उहाँले बुझ्नु पर्थ्यो, उहाँले बुझ्नु भएन जस्तो लाग्छ।
संसदीय दलभित्र राम्ररी खतिवडाले आत्मआलोचना गर्नुभयो तपाईँहरूको अगाडि, के भन्नुभयो?
उहाँले के भन्नुभयो भन्दाखेरि दलमा आएर मैले उहाँलाई गृहमन्त्रीज्यूलाई बोलाएको होइन, मैले खास गरी गृह सचिव र आइजीपीलाई बोलाएको हो, उहाँ पनि आउनुभयो, उहाँ आएपछि चाहिँ उहाँ त्यो चाहिँ समितिको पदिने सदस्य, उहाँ सदस्य आएपछि अब मैले सिटमा राख्नै पर्छ, मैले सिटमा राखेपछि उहाँलाई बोल्छु भन्यो, मैले बोल्नु दिएको, मेरो अरू कोही केही कमी कमजोरी छैन भन्ने कुरो उहाँले बोल्नुभयो दलमा आएर।
तपाईँ दलका सदस्यहरूले पत्याउनु भयो त, सभापतिले नबोलाइकन कोही मन्त्री आउला फेरि संसदीय समितिमा?
गलत कुरा हो त्यो, उहाँले भन्ने कुरा भयो। अब बोलाएको छ छैन त कि मन्त्री जान्ला कि चाहिँ हाम्रो चाहिँ सभापति जान्ला, यो दुइटामा अब एउटा चाहिँ तरवार व्यापारी, एउटा घिउ व्यापारी, एउटा चाहिँ जस्तो यो दुइटा, अब एउटाले उता तरवार तरवार बना, एउटाले घिउ घिउ बना, सार्दाखेरि दुइटै तरवार पनि चाहिँ भाँचिएको पातको रहेछ, टिनको रहेछ, यतिबाट घिउमा चाहिँ मुनि आलु हालेर माथि घिउ राखेर चाहिँ घिउ, दुइटै तरवार व्यापारी घिउ व्यापारी हो चाहिँ दुइटै, गृहमन्त्री पनि हाम्रो सभापति पनि
यस मामिलामा चाहिँ,
यस मामिलामा चाहिँ।
अब संसद त खुलाउनै पर्छ, बन्द गरेर ताला लगाएर राखेर पनि सम्भव छैन, किनकि बजेट अधिवेशन अब सुरु हुनुपर्छ, जेठको 15 गते बजेट ल्याउनुपर्छ, संविधानले नै त्यो व्यवस्था गरेको छ, त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्छ, प्रस्तुत गर्नुपर्छ, यो सबै कामहरू बाँकी छ भने पछाडि अब हप्ता 10 दिनमा संसद नखुलाइकन कुनै पनि हिसाबले सम्भव छैन। संसद खुले पछाडि कङ्ग्रेसले के गर्छ?
तपाईँको कुरा एकदमै राम्रो कुरा हो यो, म त पहिलोचोटि मान्ने भएर आएको, तर कस्तो रहेछ भने यो मान्नेको यो दलको नीति नियमहरू उल्टो रहेछ। अब मैले पोहोर एकचोटिको 79-80 बजेटमा मैले हेरेँ र बजेट भाषण पछाडि बजेट पास गर्नुपर्ने रहेछ। अब त्यो बजेट सिद्धिएपछि ल्याएर चाहिँ अर्थमन्त्रीलाई नै ल्याएर उभ्याएर चाहिँ गऱ्यो, त्यसपछि गरेर चाहिँ सबै मन्त्रीहरूलाई त्यहाँ ल्याएर बजेटको विषयमा कोहीले मेरो जिल्ला हराएको छ, मेरो बजेट नभए जिल्ला हराएको छ भन्नुभयो, कोहीमा चाहिँ तिनवटा मात्रै चाहिँ जिल्लामा चाहिँ बजेटहरू गएको छ भन्ने कुरा ठुलो व्यापक भयो।
कतिपय ठाउँमा चाहिँ हुँदै नभएका नगरपालिका र वडा थपिएका छन्
तर त्यहाँ के लाग्यो भने मैले सभामुखज्यूलाई पनि मैले अनुरोध गरेका थिएँ। मैले सभामुखज्यूलाई भने सामान्य सभामुखज्यू यो उल्टो भयो, उल्टो रहेछ राजनीति भने किन भन्नु, पहिल्यै ल्याएर विकासको मन्त्रीहरूलाई ल्याएर पहिल्यै ल्याएर छलफल गरौँ, 15 दिन गरौँ, 20 दिन गरौँ, बरु 5 घन्टा साटो 10 घन्टा गरौँ। त्यसो गरेपछि यो मेरो जिल्लामा चाहिँ हामी मान्यहरूले चाहिँ 165 क्षेत्र जितेको मान्यहरूले मेरो चाहिँ अरू समानुपातिक 110 मान्यज्यूहरूले चाहिँ मेरो जिल्लामा यो छैन यो छैन यो छैन खबरदार भन्नुपर्ने कुरामा बजेट भाषण सिद्धिएपछि र चाहिँ त्यो बजेट पास गर्न लागि यहाँ चाहिँ मन्त्रीहरूलाई बोलाएर चाहिँ यस्तो उल्टो भएन, नीति नियम उल्टो रहेछ, यहाँको चाहिँ
पद्धति प्रणाली चाहिँ
उल्टो छ। हेर्नुहोस् त्यो हिसाबले यो देशमा मैले आज हामीहरू त्यहाँ मान्नेहरूको धेरै कुराहरू उठिरहेछ हाउसमा, ए फलाना ठेकापट्टा काम चाहिँ फलाना ढिलो भयो, यहाँ भयो त्यहाँ भयो भनेर मान्नेहरू आफ्नो तरिकाले बोल्छ। म के भन्छु भने अहिले हामी मान्नेहरूलाई प्रदेशसँग गरेर 10 करोड प्रत्येक पर महिना 10 करोड रुपियाँ चाहिँ हामीले खर्च गरिरहेको छ मान्यहरूले, हामीले तलब भत्ता पाएको छौँ
तपाईँहरूको नाममा जनताको
करबाट 10 करोड पैसा आएको चाहिँ हामीले खाइराखेको छु, तर हामीले 23 विधेयक पास गर्न सकेका छैन। अब ए यो भएन त्यो भएन मान्यहरूले त्यो राजनीति को ठुलो कुरा गर्न लागि सारा हाउसमा कुरा बोल्छ, हामी 23 चाहिँ तपाईँ विधेयक पास गर्नलाई 23 दिन होइन,
त्यही त
के बिग्रिया छ। र अर्को कुरा तपाईँलाई नयाँ कुरा मैले संसदभित्र कुरा गरेँ, अस्ति एउटा के विधेयक थियो सौर्य के विधेयक थियो सौर्यको क्या हो त्यो दिन जस्तो मान्यहरूको चाहिँ के हुनुहुन्छ भने 69 मान्यहरू सरकारपट्टिको चाहिँ मान्यहरू 69 हुनुपर्ने रहेछ
सत्तापक्षको।
अब मान्यहरू कतिजना भयो, मैले भने 61 छ मान्यहरू, एकजना आयो 62 भयो, तर उहाँहरूले अलि अल्मलिनुभयो अलि आँतिनुभयो, हामीलाई पनि पहिला सत्तापक्ष हुँदाखेरि उहाँहरूले चाहिँ एकचोटि चाहिँ पुगेन भनेर हामीले चाहिँ खोजखाज गरेर चाहिँ तुरुन्तै ल्याएर चाहिँ हामीले चाहिँ सभामुखज्यूले चाहिँ 10 मिनट टाइम दिएर हाम्रो मान्छेहरू नजिक रहेर आयो। तर अस्तिको जो सौर्यको विधेयकमा उनीहरू आँतिनुभयो म हामी देखेँ त्यहाँनिर, मैले भने मैले के भन्ने मान्यजीहरूलाई पास गर्नुहोस् यो हामी सत्तापक्ष सरकार पनि भएको भए पनि यो हामीले पास गर्नुपर्थ्यो यो बजेट यो चाहिँ यो विधेयक पास गर्नुपर्थ्यो तपाईँहरू गर्नु नातिनुहोस् भनेपछि उहाँहरू चाहिँ नातिकन चाहिँ पास गर्नुभयो। यस्तो तरिकाको कुराहरू भइरहेछ, यो देशलाई बचाउन र बच्न लागि गाह्रो छ। हेर्नुहोस्
तपाईँ पनि एउटा सांसद, पहिलोपटक तपाईँ संसदमा छिर्नु भएको होइन, जिल्लामा बसेर राजनीति गर्नुभयो, थुप्रै कुराहरू त्यहाँ भोग्नुभयो देख्नुभयो, संसद छिरिसके पछाडि चाहिँ के पाउनुभयो, सांसदहरू के उद्देश्यका साथ संसदमा आउँदा रहेछन्, पुराना सांसदहरूको गतिविधि कस्तो देखिँदो रहेछ, उनीहरू के ठान्दा रहेछन् आफूलाई होइन, त्यस पछाडि भित्र बसेर गर्नुपर्ने कर्तव्य चाहिँ कति निर्वाह गर्दा रहेछन् र हराउने सांसदहरू कहाँ जाँदा रहेछन्।
तपाईँले राम्रो मैले चित्त बुझ्ने कुरा तपाईँले निकाल्नुभयो, मान्नेहरू यत्रो आवश्यकतै रहन्छ त्यो भित्र, मान्ने साँच्ची चाहिने हो भने जम्मा मान्छे मान्नेहरू 77 भए पुग्छ, 77 एउटा जिल्लामा एउटा राख्ने, 26 समानुपातिक राखिदिने, 103 पुग्छ जसले चाहिँ 53-52 सिट ल्याउँछ सरकार बन्छ, आवश्यकतै छैन मान्नेहरूको। ल त्यहाँ तपाईँ एउटा कुरा के बुझ्नु, त्यो भित्र हाजिर गर्छ हिँड्नुहुन्छ,
कहाँ जानुहुन्छ,
अखै कहाँ जानुहुन्छ, कोही कोही म मेरो आफ्नो म व्यक्तिगत काम हुन्छ, म मेरो व्यक्तिगत काम भन्दाले मेरो रामेछापमा म धेरै जस्तो म चाहिँ त्यहाँ जिल्ला सभापति पनि हो रामेछापको नेपाली काङ्ग्रेसको, र म चाहिँ के छ भने मेरो काम छैन भने आवश्यकता छैन भने म चाहिँ त्यहाँबाट चाहिँ म पनि कहिले काहीँ मैले अहिलेसम्ममा करिब करिब यो चाहिँ 1.5 वर्षको बिचमा 16 महिनाको बिचमा मैले 5-6 जति मैले पनि सही गरेर हिँडेँ होला,
तर संसद बङ्क गर्नुभयो
तर के छ भनेदेखि धेरै अब मलाई म त त्यो आवश्यक त छैन भने त्यहाँ नजाउँ जस्तो लाग्छ, त्यहाँ गयो भने कता गाडीको पैसा नै आउँछ भन्छ, कता चाहिँ भत्ता पनि आउँछ भन्छ।
तपाईँ लिनुहुन्न?
होइन, म लिन्छु, तर खातामा मैले सुन, म यसो काम छैन भने त्यहाँ गएर आवश्यकता त्यो पैसा लिनको लागि आवश्यकता चाहिँ छैन जस्तो लाग्छ मलाई।
तर कतिपय त भत्ता लिनकै लागि पनि जान्छ।
अब त्यो होला, त्यो आफ्नो विचार कुराहरू होला, विचारहरू, कोही मान्यजीहरू अब टाढोबाट छ, कोही आफ्नो समस्या होला के होला, तर त्यहाँको भत्ताले गर्ने काम भन्ने कुरा चाहिँ एकदमै गलत कुराहरू हो। र अर्को कुरा के छ भने, यो देशमा साँच्ची नेपाल बनाउने हो भने दुई तिनवटा कुरा समाधान गर्नैपर्छ।
जस्तै
जस्तै अब यो देशमा दुई तिनवटा अब चाहिँ हाम्रो ठुल्ठुलो नेताहरूले बिगारेको छ। काङ्ग्रेसले खायो 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 सारा काङ्ग्रेस लुट्यो भन्ने कुरा चाहिँ 46 सालदेखि काङ्ग्रेस लुट्यो, ऊ चाहिँ खायो चाहिँ बौद्ध ल्याएपछि काङ्ग्रेसले भन्ने कुरो बाहिर पुरा पत्र पत्रिकादेखि ल्याएर सारा एमाले सारा नेतादेखि ल्याएर सबैले त्यो हल्ला गरिरहेछ। तर जहाँसम्म लाग्छ काङ्ग्रेसले त्यस्तो काम मैले चाहिँ अहिलेसम्म बुझ्दाखेरि केही गरे, त्यस्तरी काङ्ग्रेसले बुझ्ने गर्ने हो भने त यो सरकारलाई त 24 घन्टाभित्र हामी यो चाहिँ त्यस्तो काम गरेर 24 घन्टाभित्र हामी ढाल्नुलाई सकिन्छ।
काङ्ग्रेसले पनि गरेको,
त्यो होइन गरे होला, कुनैले कुनै व्यक्तिहरूले गरे होला,
गरेका मान्छेहरू जेलमा पनि छन्, कतिपय अभियोग राखेका छन्,
भोग्नु पऱ्यो उसले, अभियोग गल्ती गरे त भोग्नु पऱ्यो नि, त्यसले गल्ती नगरेको त गल्ती गरे भयो, हाम्रो पार्टीबाट भोगेकोहरू छ।
तपाईँहरूको हिस्साको बदनामी, तपाईँहरूको हिस्साको बर्बादी त त्यसको जिम्मेवारी त काङ्ग्रेसले पनि लिनु पऱ्यो नि,
लिनुपर्छ, त्यो त्यहाँ गएपछि लिनुपर्छ। दुई तिनवटा कुरा छ हेर्नुहोस्, अब त्यसपछि अहिले हाम्रो प्रधानमन्त्री समेत प्रधानमन्त्रीज्यूले अब चाहिँ उहाँहरूले आएपछि 64 पछि 62 पछि आएपछि उहाँले चाहिँ तामाङ गए तामाङ राज्य सरकार दिन्छु, तामसालिङ दिन्छु, नेवारमा गए
नेवा
दिन्छु, यता मगरमा गए मगरा दिन्छु, मधेसमा गए मधेस दिन्छु भन्ने कुरो उहाँको ठुलो व्यापक उहाँको चर्चा हो।
कहाँ मधेस मात्रै हो र, मधेसमा त मिथिला कोचिला
सारा दिन्छु, उहाँले दिन्छु। अब चाहिँ दलमा आएर चाहिँ पहिलो पार्टी भयो 64 को चुनावले, पहिलो पार्टी भएपछि उहाँपछि न चाहिँ अब चाहिँ अब फेरि अर्को चाहिँ दिन्छु भने त न फेरि अब चाहिँ यो देश चाहिँ बिग्रिने हो कि अथवा सब्रिने हो कि भन्ने कुराले हामीले त्यसको समर्थन गऱ्यो। हामीले पनि पार्टी हाम्रो नेपाली काङ्ग्रेसले पनि त्यो ठाउँमा चाहिँ हुन्छ भनिदिनु भयो। हुन्छ भनिदिएपछि त संविधान बन्यो, संविधान बनेपछि अहिले संविधानलाई र मेरो व्यक्तिगत कुरा तपाईँलाई गर्ने हो भने अब त्यस पछाडि यो देश दोस्तामा गएको छ दुईजना चाहिँ नेताहरूले गर्दाखेरि।
कस कसले?
एउटा चाहिँ सम्मान्य अहिले प्रधानमन्त्रीज्यूले सारा चिज चाहिँ यो चाहिँ दिन्छु भनेर चाहिँ यो चाहिँ सारा जात भात सबैले राज्य दिन्छु भनेर त्यसमा पनि एउटा चाहिँ अहिले संरक्षण डुबिया छ। अर्को कुरा 74 को जुन चुनावमा जुन उहाँहरूको पार्टी एकता भएर गठबन्धन बढेर जुन चुनाव लड्नुभयो नेकपा एमाले माओवादी लड्नुभयो, लडेपछि त्यस पछाडि ढ्याक्क चाहिँ हाम्रो चाहिँ अहिलेको चाहिँ पार्टी सभापति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले त्यस पछाडि बालुवा टारबाट नि भटाभटी शिलान्यास गरिदिनु भयो बजेटहरू। तपाईँको 753 वटामा 1500 बेडको चाहिँ हस्पिटल दिने, 165 क्षेत्रमा चाहिँ तपाईँको चाहिँ मान्यहरूलाई चाहिँ पैसा हालिदिने।
विकास गर्नु नराम्रो कुरा हो र?
विकास गर्दा राम्रो कुरा हो, विकास खै त्यो विकासको पैसा अहिले चाहिँ गएको, त्यो चाहिँ अझै काम गरे खै त्यो विकासको पैसा भएको,
पैसै छैन,
पैसा छैन भने किन गर्ने? तपाईँको रेडियोमै चाहिँ तपाईँको सबै डकुमेन्ट छैन मलाई किन बोलाउने? त्यो कुरो सोच्नु पऱ्यो। पार्टी बढाउन लागि देशै बेचेर पार्टी बढाउने होइन, राज्य बढाउन लागि पार्टी उहाँको पार्टी बढाउने नेकपा एमाले पार्टी बढाउन लागि चाहिँ राज्य नै बेच्ने बेचेर राज्य नै टाठ बनाएर नेकपा एमाले बनेर के फाइदा छ? केही फाइदा छ?
तपाईँले दुईटा नेतालाई आरोप लगाउनु भयो अहिलेका प्रधानमन्त्री,
मैले होइन, मेरो हाम्रो पार्टीले कुनै गल्ती गरेको छ होला गल्ती
म प्रश्न गर्छु। पुष्पकमल दाहाल प्रचण्डलाई पनि तपाईँले आक्षेप लगाउनु भयो र पूर्व प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आक्षेप लगाउनु भयो। यो तुलोमा राखेर जोख्ने हो भने अरू पार्टी छोडिदिउँ न, काङ्ग्रेस एमाले र माओवादीका पार्टीको नेतृत्वमा रहेका मान्छेहरूलाई तुलोमा राखेर जोख्ने हो भने बराबरी होइन र?
होइन, हामी त पुरानो पार्टी, सबभन्दा ठुलो पार्टी
कि अलिक बढी तपाईँहरू चाहिँ अलिकति माथि नै हो?
होइन, हामीले त्यस्तो माथि भन्नु पनि मिल्दैन, हामी पनि अब हाम्रो अहिले पनि सबभन्दा ठुलो पार्टी हामी नै छौँ र हामीले पनि कुनै हाम्रो पार्टीको चाहिँ नेताहरूले कुनै कमी कमजोरी भयो भने त हाम्रो चाहिँ अब चाहिँ कमजोरी हुँदाखेरि त गृहमन्त्री चाहिँ बालकृष्ण खाँड चाहिँ झन्डा लगाएर पुरा सिपाही सारा सुरक्षा हुँदाखेरि चुनाव एउटा बोली नआउने दीपक बोहराले, उहाँको त मैले त थाहा भएन, मैले पछि सांसदमा आएपछि भेट देखेँ, अब उहाँको त बोली नै नआउने रहेछ
बिरामी
उहाँको चाहिँ घाँटेको त्यो ग्लान्ड झिक्नु भएको रहेछ र चाहिँ त्यो चाहिँ होला ग्लान्ड के उहाँको बोली आउँदैन। अब कमी कमजोरी नभए बालवाला गृहमन्त्री जीवन चाहे उहाँले चाहे भए जीवन गर्न सक्दैन थियो,
कमजोरी त देखिहाल्यो नि,
कमजोरी देखियो,
पछि जेल पनि जानुभयो,
जेल जानुभयो, त्यसै छ कमजोरी छ पार्टी
हो। त्यही कुरालाई तपाईँको पार्टी नेतृत्वबाट संरक्षण थिएन र छैन र भने
होइन, पार्टीमा यस्तो छ हेर्नुहोस्, पार्टी हाम्रो पार्टीभित्र अलिक स्वतन्त्रै छ हेर्नुहोस्, कसैले केही बिगाऱ्यो कसैले केही बिगाऱ्यो कता बिगाऱ्यो, बिग्रिएको मान्छे बिग्रिन्छ त्यो कुन्छन्, तर हामीले चाहिँ त्यो चाहिँ फलान त बिग्रिन लाग्यो भनेर हामी खबरदार चाहिँ हाम्रो पार्टीले गर्दैन, त्यो चाहिँ हाम्रो पार्टी हाम्रो पार्टी चाहिँ स्वतन्त्र भयो, स्वतन्त्रै जस्तो पार्टी हाम्रो, ए फलानले गर्यो ठिक छ ऊ गर्छ ऊ बिग्रिन्छ हाम्रो के टाउ दुखै,
वाक स्वतन्त्रता चाहिँ अलिक बढी छ,
तर हाम्रो त्यही भएको हिसाबले हामीहरूको पार्टीभित्र चाहिँ अलिक स्वतन्त्र बेसी पनि छ, र हाम्रो पार्टीभित्र चाहिँ यस्तो चाहिँ अब चाहिँ सभापतिलाई हाम्रो चाहिँ अब सभापतिलाई कोही बेला गाली गर्छ, केन्द्रीय सभापतिलाई गाली गर्छ, म जिल्ला सभापति छु मलाई पनि कार्यकर्ता आएर गाली गर्छन्, हामी खप्दिन्छौँ हाम्रो पार्टी त्यो त्यो त्यसमा छ।
तपाईँहरू जस्ता नेता कार्यकर्ता सांसद भइसकेका व्यक्तिहरू चाहिँ कहिले कहिले आक्षेप पनि लाग्छ कि पार्टी सभापतिको कुरा त एउटा भयो, उहाँसँग त तपाईँहरूले सजिलै पहुँचै राखेर कुरै गर्न सक्नुहुन्न भन्ने छ, अर्को चाहिँ काङ्ग्रेस पार्टी चलाएको पार्टी सभापतिले होइन कि उहाँको श्रीमती अझ भाउजू भनेर पनि चिन्छन् कतिपयले, डाक्टर आरजू राणाले चलाउनु भएको छ पार्टी अनि सरकारमा हुँदाखेरि उहाँले चलाउनु भयो भन्ने पनि आक्षेप थियो, यो चाहिँ कति सत्य हो?
तपाईँले यो चाहिँ राम्रो सत्य कुरा निकाल्नु भयो, एउटा पहाडतिर छ नि उखान, बाघ पनि कराउने बाख्रा पनि हराउने भन्ने कुरा छ नि होइन, पहाडी उखान तपाईँ हामी त पहाडको मान्छे त्यस्तै भएको, अलिकति भाउजूहरूको कतैबाट दोष भयो होला, काम गर्थे दोषी हुन्छ कोही कस्तो नि, मिलेको मान्छेले त भन्दै भन्दैन, नमिलेको मान्छेले फलाना चाहिँ आर्जु भाउजूले चाहिँ पैसा खायो, फलाना चाहिँ के अरे चाहिँ यता मन्जु खाँडले पैसा खायो भन्ने कुरा बाहिर हल्ला आएको त हो त,
भागा भाग पनि थियो,
भागा भाग पनि भयो भन्ने सुने हो, तर त्यही बेलामा नेपाली काङ्ग्रेसको भोट समानुपातिको भोट आज घन्टी राष्ट्रिय पार्टी भएको, नेपाली काङ्ग्रेसको आर्जु देउबा र चाहिँ मन्जु खाँट समानुपातिक राख्दाखेरि पनि धेरै मान्छेहरू रिसाउनु भएको छ, मेरो जिल्ला रामेछापमा नेपाली काङ्ग्रेसको साथीहरूले समानुपातिकमा 3900 भोट नेपाली काङ्ग्रेसको 3500 जति भोट चाहिँ समानुपातिक भोट त्यहाँ हालिदिनु भयो
राष्ट्रिय स्वतन्त्र पार्टी
पार्टीलाई, अनि मैले अनि मैले पार्टीको साथीहरूलाई धेरै युवा साथीहरूलाई भने ए बाउ यसो गर्नुहुन्न भने दाइ तपाईँकोलाई जिताउने हामी जिम्मेवारी छौँ, अब यहाँ मन्जु खाँड र चाहिँ आर्जु देउबालाई चाहिँ अब समानुपातिकमा राख्दाखेरि भन्ने कुराहरू उहाँहरूले गर्नुभयो,
तपाईँले होइन आएर भन्न सक्नुहुन्छ यो कुरा पार्टीभित्र किन भन्न सक्नुहुन्न?
होइन पार्टी यहाँ भनिदिएपछि त आज 300 रेडियोले सुन्यो नि,
श्रोताहरूले सुन्नुभयो,
दर्शकले सुन्यो नि, उहाँले सुनाएर हामीलाई के फाइदा छ? फाइदा छ उहाँले सुनाएर त फाइदै छैन,
जनतालाई सुनाउने,
जनतालाई सुनाउने हो, त्यो हिसाबले एउटा कुरा के बुझ्नुहोस् भने मलाई पनि मेरो छोरा बनाउने इच्छा होला राजनीतिमा, मेरो नि श्रीमती बनाउने इच्छा होला,
छोरी बनाउने इच्छा,
छोरी बनाउने इच्छा होला, गलत गलत काम भयो हो, छोराले राम्रो काम गर्नुभयो सङ्घर्ष गर्नुभयो, छोरीले सङ्घर्ष गर्नुभयो, श्रीमतीले सङ्घर्ष उहाँहरू गर्नुभयो होला, तर चुनाव लड्नु सक्नु पर्थ्यो, चुनाव लड्नु सक्नु पर्थ्यो, एउटा गल्ती कुरो त के हो भने साँच्ची कुरा होइन गर्ने, मेरो चाहिँ कुरा गर्छ, म अरू कुरा गर्ने, त्यो श्रीमतीलाई केन्द्रीय सदस्य बनाउने काम, केन्द्रीय सदस्य उठाउने काम होइन कि, अरू मान्छे ल्याएर बनाउनुहोस् न, अरू जस्तै अहिले कुरा आर्जु देउबालाई 5-5 प्रधानमन्त्रीको श्रीमतीलाई मान्य भन्नु पर्नु के इच्छा छ, मन्जु खाँडको चाहिँ उहाँ चाहिँ तपाईँको चाहिँ बालकृष्ण खाँडको चाहिँ टन्न चाहिँ तपाईँको चाहिँ त्यत्रो पद पाएको मान्छेमा के मतलब छ, त्यही तरिकाले अर्को दुईजना मान्छे समानुपातिमा राखिदिएको भए ओ नेपाली काङ्ग्रेसभित्र त रहेछ त यस्तो खर्च छ भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो नि त, कहिले बुझ्ने अब, अर्को कुरा तपाईँलाई मैले अघि भने दुईवटा चाहिँ देशमा चाहिँ दुईजनाले जुन मैले भने मेरो पार्टीको मान्छेले गरे होला, मेरो पार्टीको मान्छे जेलै बसिएको छ, एकजना मेरो हामी चाहिँ आङटा शेर्पा चाहिँ बालकृष्ण खाँडकै हिसाबमा पनि उहाँ जेल जानुभएको छ,
मेरो शरणार्थी काण्डमा,
शरणार्थी काण्डमा हामी चुनाव लड्ने हरेक चिज हजुर भन्ने यता श्रीमतीको सुन गलौ र हजुरबाट हामी चाहिँ चुनाव लड्दाखेरि गाउँमा चाहिँ अब जम्मा 28-29 लाख रुपियाँ चाहिँ खर्च गर्नुपर्छ भन्छ, 28-29 लाखले चुनावमा केही हुन्छ?
तपाईँले कति खर्च गर्नुभयो?
होइन मेरो नि भयो होला त्यसमा, अब उहाँले भनेको अब चाहिँ डबल खर्च भयो होला कानुन, तर मलाई मेरो खर्च कम भएको छ, मेरो खर्चै भएको छ, मैले म मान्नेको टिकटै नपाउँदाखेरि मैले सामाजिक काम यो देशमा कुनैले गर्नु भने मैले जति यो देशमा मान्नेले कसैले न केपी शर्मा ओलीले गर्नुभएको छ, न प्रचण्डले गर्नुभएको छ, न शेरबहादुर देउवाले गर्छ, मेरो जिल्ला मेरो व्यक्तिगतसँग मैले 150-200 किलोमिटर बाटो खनिदिएको छु, 14 एम्बुलेन्स दिएको छु, सारा मैले बिरामी चाहिँ कोभिडको बेलामा चाहिँ 6 महिना बिरामीलाई फ्रीमा मैले चाहिँ गाडीमा ल्याएर उपचार गरिदिएको छु, मैले चाहिँ आइसियु बेड तपाईँको चाहिँ त्यहाँ चाहिँ विकास गरिदिएको छु, 71,000 मास्क बाँडिदिएको छु। मैले मेरो जिल्लामा त मेरो जिल्लामा जति सामाजिक काम गर्ने कुनै देशको मान्य पनि छैन जस्तो लाग्छ मलाई।
ठिक छ, त्यसको लागि तपाईँलाई धन्यवाद नै छ, तपाईँले गर्नुभएको छ, नगर्नु भएको होइन। तर म एउटा कुरा चाहिँ तपाईँलाई सोध्छु, त्यो के भनेदेखि संसदमा अघि तपाईँले सेवा सुविधाको कुरा उठाउनु भएको थियो, तपाईँलाई के लाग्छ सांसदले अथवा राजनीति गर्ने मान्छेले राजनीतिलाई नै पेसा बनाउनु पर्छ कि फरक पेसा भएर फरक पेसा गरेर राजनीतिलाई चाहिँ सेवा बनाउनु पर्छ, तपाईँलाई के लाग्छ?
सबभन्दा त राजनीतिमा आएर अब नीति कानुन विधान संविधान बनेको छ, यो भत्ता तलब पाउने काम गलत काम हो। यो आएर हामी जस्तो मान्ने आएर चाहिँ त्यहाँ चाहिँ सरकारको राज्यको पैसा बुझ्नुलाई गलत कुरा हो।
तपाईँलाई अप्ठ्यारो लाग्छ कहिले?
अप्ठ्यारो लाग्छ, पैसा खातामा हालिदिएको छ, सायद मैले त 8-9 महिना भयो होला झिकेको पनि छैन। म कुनै दिन त्यो झिकेर अब केही अलि भएर कुनै केही सामाजिक कामतिर गाउँतिर चाहिँ दिउँला भन्ने मैले सोच मिलाएको छु। अहिले 50-60 हजार मान्नेहरू 50-60 हजार पैसा लिने, राज्यको पैसा लिने गर्ने कुरा बरपिएसम्मले लिए हुन्छ, हामीले राखेको स्वकीय सचिवले लिए हुन्छ,
किनभने सेवा सुविधा लिएपछि काम गरे नि त हुन्थ्यो नि त।
काम त अब गर्ने काम त गरेको छैन, अब गर्ने कोही कुदे
विधेयकै बनेको छैन, के भएको छैन, कानुनहरू अलपत्र छन्।
तर एउटा कुरा के हो भने मेरो व्यक्तिगत कुरा हो यो, मेरो व्यक्तिगत कुरा हो, संविधानकोलाई मैले विरोध गरेको पनि होइन, मेरो पार्टीलाई मैले विरोध गरेको पनि होइन, र मैले कुनै मेरो व्यक्तिगत मेरो आफ्नो विचार हो कुरा, यो देश बचाउन लागि एक दुईवटा यो भोलि यो पार्टी मिलेर अब ठुलो पार्टी दलहरू मिलेर यो राज्य बनाउनुपर्छ, यो देश बनाउनुपर्छ भने ठुलो पार्टी सबै पार्टी मिलाएर बरु राष्ट्रिय सरकार बनाउनु र सबैको रा बनाएर यो एउटा काम चाहिँ फेरि अन्यथा नल्याइदिनु होला। यो देश बनाउन लागि जुन अहिले प्रदेश छ 7 प्रदेश, यो चाहिँ मैले नेपाली काङ्ग्रेसको तर्फबाट भनेको होइन है, म सांसदको तर्फबाट भने नि होइन, म आज राज्यको एउटा सांसद छ, त्यही संरक्षण त्यही विधान र संविधानले म आज मान्ने भएको छ। तर अहिले 7 प्रदेशमा 1 खरब रुपियाँ सालमा चाहिँ तपाईँको चाहिँ खर्च चाहिँ भएको छ, कहाँबाट धान्ने?
त्यसो भएपछि प्रदेशै नराख्ने भन्ने तपाईँको भनाइ?
मेरो विचार कुरा के छ भने सबै मिलेर यो चाहिँ संविधानलाई सबै साथीहरू अहिले हेर्नु, कसैले हेर्नु, मैले मुख खोलेको पहिलोचोटि होला यो सबै रेडियो सुन्ने सबै आदरणीय मेरो चाहिँ दाजुभाइ दिदीबहिनी आमा भएर मैले अनुरोध गरेँ, मेरो नेताहरूलाई पनि अनुरोध गरेँ, सबै पार्टीको नेताहरूलाई अनुरोध गरेँ, यो प्रदेश राख्यो र प्रदेशलाई चाहिँ केही संशोधन गर्नु सकेन, होइन संशोधन गर्ने त्यसलाई
अधिकार दिन सकिएन भने
अधिकार त दिएकै छैन प्रदेशमा, के अधिकार दिएछ?
कि त अधिकार दिनु पर्यो कि त बन्द गर्नु
बन्द गर्नु पर्यो। यो प्रदेशले तपाईँको 7 प्रदेशमा 1 खरब पैसा भनेको ठुलो खर्च।
तर तपाईँले एउटा कुरा सोध्छु म, हामी अन्तिमतिर पनि छौँ, समयकै पाबन्दी छ, धेरै कुराहरू गर्नु छ, अर्को भेटमा पनि गर्न सकिन्छ। अहिले चाहिँ एउटा कुरा सोध्छु, जस्तो कि अघि मैले सोधेको थिएँ कि सांसदहरूले अथवा राजनीति गर्ने मान्छेले पेसा व्यवसाय गर्नुपर्छ कि पर्दैन भनेर तपाईँलाई सोधेको थिएँ मैले,
गजबले गर्नुपर्छ।
तपाईँले भन्नुभयो कि सेवा सुविधा लिनु हुँदैन,
व्यापार बन्दोबस्त गर्नुपर्छ, व्यापार आफ्नो 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 चाहिँ के छ आफूले जाने कामहरू।
तपाईँलाई पो सजिलो होला त, तपाईँ निर्माण व्यवसायी हुनुहुन्छ, तपाईँलाई सजिलो होला, अनि त्यो बिचरो मान्ने अरू जसको केही जागिर छैन, कमाउने स्रोत छैन, आमदानीको स्रोत छैन, ऊ कसरी बाँच्ने भत्ता बिना?
काम गर्नुपर्छ।
कस्तो काम?
होइन, व्यापार गर्नु पर्यो, सिक्नु पर्यो। अब तपाईँको चाहिँ के राजनीति पेसामा त त्यो त पेसा गर्ने भएदेखि त त्यो पेसा त होइन, त्यो त राजनीति त एउटा ठाउँ एक एक ठाउँ हो आफ्नो, पहिला त यही राजनीतिबाट आर्थिक कमाउने होइन नि,
होइन
यो राजनीतिबाट आर्थिक कमाउने हो र होइन,
त्यही भएर त बिग्रिया छ नि अहिले देश।
आफूले कमसेकम आफ्नो लाज नमानिकन राजनीति गर्ने मान्छेले लाज नमानिकन काम गर्नुपर्छ।
तपाईँको पार्टीको
केही पसल गराउने हो कि, आफूले नि केही गरेर त्यहाँ चाहिँ सांसदबाट गएपछि आफूले केही व्यापार गर्ने हो नि, अनि मान्ने भने छ ढलक ढलक हिँडेर छ भने चाहिँ अनि त्यहाँबाट चाहिँ हिसाब किताब त बिग्रिहाल्छ। यो हिसाब किताब नबिग्रन लागि मान्यजीहरूले पनि आफ्नो व्यापार बन्दोबस्त के गर्नुपर्छ गर्नुपर्छ।
तर तपाईँ जस्ता सांसदहरू त्यहाँ हुनुहुन्छ, अलिअलि निर्माण व्यवसायमा आबद्ध अरू अरू पेसा व्यवसाय भएका सांसदहरू पनि हुनुहुन्छ, तपाईँहरूलाई आरोप लाग्ने गर्छ नि?
आरोप लाग्ने आरोप कसरी लाग्छ भन्दाखेरि
आफ्नो दुनो सोझ्याउनको लागि संसद छिर्नु भयो भने।
अब म त सबभन्दा त पत्रकार साथीहरूलाई नै मैले अनुरोध गरेँ, हाम्रो चाहिँ राष्ट्रिय प्रधान पार्टीबाट विक्रम पाण्डे दाई चाहिँ त्यहाँ चाहिँ सहरी विकास मन्त्री हुनुभयो, सारा चाहिँ पत्रकारहरूले सारा उहाँलाई चाहिँ विरोध गर्नुभयो। सुन्नुहोस्, त्यो विरोध गर्नु होइन कि पत्रकार साथीले उहाँलाई चाहिँ धन्यवाद दिनु जानुपर्छ।
कसरी?
किनभने जानेको जुन काम जानेको मान्छे त्यो ठाउँमा पुग्यो नि त, काम जाने मान्छे तपाईँको काम जानेको चाहिँ मन्त्रीज्यू आउनु भएको छ, विकासको काममा कर्मचारीले कहाँ खान्छ कहाँ गर्छ कहाँ हिँड्छ के काम लाउनुहुन्छ आफ्नो ठाउँमा लानु के छ, तपाईँले जानेको चाहिँ तपाईँको चाहिँ विज्ञ मन्त्रालय पाएको छ, तपाईँले यो मन्त्र राम्रोसँग चलाउनुहोस् भन्नुपर्नेमा सारा चिज गर्नु। तपाईँको क्यामरा यो क्यामरा मैले चलाउनु जान्छ जान्दैन नि त, तर तपाईँ यो क्यामरा मैले चलाउनु जान्ने भए तपाईँको चाहिँ के काम छ अरे यहाँनिर? र जुन मैले आफूले जानेको चिजलाई चाहिँ काम गरे गर्नुपर्नेमा व्यापकसँग उहाँलाई विरोध गर्नुभयो।
यसमा एउटा प्रश्न गर्न चाहिँ सकिन्छ, स्वार्थ बाजिने कुरा जस्तो कि तपाईँ निर्माण व्यवसायी हुनुहुन्छ, मानिलिनुहोस् कि तपाईँ भौतिक पूर्वाधार मन्त्री बन्नुभयो अथवा सहरी विकास बन्नुभयो भने तपाईँले आफ्नो निर्माण व्यवसायलाई अथवा आफ्नो बिजनेसलाई फाइदा हुने गरी त्यहाँ सानो काम केही गर्नुभयो, नीति नियम बदला त्यो बदल गर्नुभयो, नीति नियम बदल्नुभयो भने त्यस्तो अवस्थामा त्यसको जिम्मेवार को हुन्छ?
त्यसमा तपाईँ यो कुरामा तपाईँहरूको गलत छ। हेर्नुहोस्, कुनै हालत पनि अहिलेको प्रकरण यार्डले जुन तरिकाले पिपिएमको जुन डिजाइनमा त्यहाँको विधान विधिमा त्यहाँको केही पनि तपाईँ गर्नु पाइँदैन। हेर्नुहोस्, अहिले तपाईँको यस्तो छ अहिले अहिलेको जुन यो देशमा चलाउने भनेको हामी राजनीति गर्ने मान्छे अस्थायी हो, कर्मचारी थाहै हो, तपाईँ अहिले तपाईँ अख्तियारको अख्तियार छ सारा खरिद गर्नुकोमा, कुनै पनि चिजलाई आफ्नो स्वार्थ गर्नको लागि कुनै पनि अहिले कानुनले दिँदैन। हेर्नुहोस्, यो गलत कुरा हो, किनभने कानुन भन्दै बाहिर गएर कोही पनि गर्नु सकिँदैन। अब निर्माण व्यवसायीले चाहिँ भोलि त्यो मन्त्रालयमा काम गर्न नपाउने, हजुर राम्रो चाहिँ काम गर्नु काम पायो भने, जस्तै अहिले कम्पनी त म छैन, मेरो कम्पनी छैन म, तर भएन मैले के राम्रो काम गर्नुपर्छ है, मेरो कम्पनीलाई मैले चाहिँ निर्देशन दिन्छु, मैले भोलि म मान्दैछु राम्रो काम गर, राम्रो सबै चाहिँ राम्रो सबभन्दा क्वालिटी काम देऊ।
निर्माण व्यवसायीहरूले कर्मचारीलाई नेतालाई कमिसन दिनुपर्छ?
अब सबभन्दा यो देशमा कमिसन नदिने कम्पनी पहिला विक्रम पाण्डे हाम्रो कालिया कन्स्ट्रक्सनले भन्थ्यो पहिला, म यो राजनीतिमा नआउँदाखेरि उहाँले चाहिँ यो चाहिँ कर्मचारीहरूलाई चाहिँ अलिअलि आर्थिक सार्थी दिँदैन रे भनेर चाहिँ भन्नुहुन्थ्यो। अब पछि मैले चाहिँ मेरो पालोमा चाहिँ मैले 23 एयरपोर्ट नेपालको एयरपोर्टहरू मैले 23 बनाएको छु, मैले यो नेपालमा कालो पत्री गर्ने आसपालको काम गर्ने नेपालमा पहिलो कम्पनी हामीले गरे हो। हेर्नुहोस् है, मैले चाहिँ अब त्यस्तो दिएको छ भनेर त्यस्तो चाहिँ भने जस्तो चाहिँ देशमा दिएको छैन, नदिने अलिअलि आउँदाखेरि यसो तलब भत्ता त उहाँहरूलाई अब दिनु परिहाल्छ, तर त्यस्तो चाहिँ यति पर्सेन्ट चाहिन्छ उति पर्सेन्ट चाहिन्छ भन्ने यो देशमा त्यो गराउने चाहिँ भौतिक मन्त्रालयमा चाहिँ मैले ठुलो लडाइँ गरेर मैले चाहिँ यो कम गर्नुपर्छ भन्नेमा त्यो झार्नीमा चाहिँ 100 ल्याएर चाहिँ 3 झार्ने 2 झार्ने काम चाहिँ मैले गरेँ। अब
निर्माण व्यवसायीसँग पैसा माग्नेहरू कर्मचारी बढी हुन्छन् कि राजनीतिक दलका नेता कार्यकर्ता?
होइन हेर्नुहोस्, अब सहयोग माग्ने त अब राजनीति कार्यकर्ता नै हुन्छ, माग्ने पनि हुन्छ, अब चाहिँ कर्मचारी नै हुन्छ, सबै अलिअलि माग्ने काम त सबले गर्छ, दिने नदिने त्यो व्यवसायिक काम हो नि कुरा हो नि,
तर माग्न चाहिँ माग्छन्।
माग्न किन नमाग्न, मागिहाल्छ नि, माग्छ, तर मलाई त त्यस्तो मैले यो काम गरेर अब धेरै कामहरू गरेँ, माओवादीको पालो दुन्दा पालोमा हामीले चाहिँ माओवादीको पालोमा चाहिँ 52 तपाईँको चाहिँ 60, 62, 63 सालसम्म चाहिँ त खरबौँ माओवादीलाई व्यवसायसँग उठाएको छ नि त, अलिक ठुलो कुरो गरेर हुन्छ?
तपाईँले पनि दिनुभयो,
किन नदिनु, डरले दिएको किन नदिनु?
चिन्नुहुन्छ ती माओवादी नेताहरूलाई?
किन नचिन्नु?
अहिले भेट्दा के भन्छन्?
अहिले भेट्दाखेरि यसो मुख अनर छड्के पारे हिँड्छन् नि।
हस्, समय सम्वादको लागि
धन्यवाद, तपाईँले मलाई जुन बोलाएर जुन यो मलाई टाइम दिनुभयो, तपाईँलाई पनि मेरो व्यक्तिगत तर्फबाट, म मान्ने सङ्घीय मान्ने तर्फबाट र रामेछाप जिल्लाको चाहिँ पार्टीको सभापतितर्फबाट यहाँलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
यो सँगै आजका लागि हेलो सांसद सकिएको छ। प्राविधिक साथी सुभाष पन्त र राजन रुचाल बिदा भयौँ। हवस् त, नमस्ते।